Europe's airlines and hotel and tour operators fear abrupt changes to coronavirus travel rules by governments are killing their chances to salvage something of a wrecked vacation season. The British government's sudden decision this weekend to add Spain to its list of at-risk countries forced tens of thousands of Britons already holidaying in Spain to quarantine for 14 days on their return. It also upended plans for tens of thousands of others scheduling vacations. All this dealing a massive blow to hopes that the travel industry might be able to gain back some of its massive losses from the pandemic. Britain isn't alone in opting for caution. Saturday also saw Ireland omit Britain from a list of safe countries, telling its citizens it should be avoided for all but essential travel. France has also issued a warning about travel to Spain. Norway, too, is advising against travel to Spain. Almost 40 countries worldwide have reported record single-day increases in coronavirus infections during the past week, and fears of an imminent second wave of the pandemic in Europe are also mounting. French authorities have charged a Rwandan church volunteer who confessed to setting on fire the 15th-century Nantes Cathedral. The local prosecutor's office said the 39-year-old asylum seeker who has lived in France for several years was detained Saturday for a second time. He had been held for a day, questioned and released immediately after the fire on July 18th. The prosecution says the suspect admitted being responsible for the fire that was started in three different places at the Cathedral of St. Peter and St. Paul. After initially denying that, he could face up to 10 years in prison and $175,000 in fines. The man's lawyer said his client bitterly regretted his acts. This is VOA News. In the United States, South Texas braced for flooding Sunday after Hanna roared ashore as a hurricane the day before, bringing winds that lashed the Gulf Coast with rain and storm surge to a part of the country trying to cope with a spike in cases of the coronavirus. The first hurricane of the 2020 Atlantic cyclone season made landfall twice as a Category 1 storm on Saturday afternoon within the span of a little over an hour. Hanna came ashore with maximum sustained winds of 90 miles per hour. Forecasters downgraded Hanna to a tropical storm early Sunday. Many parts of Texas, including areas near where Hanna came ashore, have been dealing with a surge in coronavirus cases in recent weeks, but local officials say they were prepared for whatever the storm might bring. In a tweet, President Donald Trump said his administration was monitoring Hanna, along with Hurricane Douglas, which was heading towards Hawaii in the Pacific Ocean. Also in the United States, authorities declared a riot early Sunday in Portland, Oregon, where protesters breached a fence surrounding the city's federal courthouse building, where U.S. agents have been stationed. Police described via Twitter the violent conduct of people downtown as creating, quote, grave risk of public harm. Police demanded people to leave the area surrounding the courthouse around 1:20 a.m. on Sunday and said that those who failed to adhere may be arrested or subjected to tear gas and impact weapons. In the hours leading up to the riot declaration, thousands of people gathered in the city Saturday evening for another night of protests as demonstrations over George Floyd's killing and the presence of federal agents sent in by U.S. President Donald Trump showed no signs of abating. Demonstrations have happened in Oregon's largest city nightly for 2 months since Floyd was killed in Minneapolis in May. Trump said he sent federal agents to Portland to halt the unrest, but state and local officials say they are making the situation worse. And remembrances continue Sunday for the late United States Representative John Lewis, who was a civil rights icon. Lewis's casket will be carried in a processional across the Selma Bridge, where he and other civil rights marchers were beaten 55 years ago on Bloody Sunday, a key event in the fight for voting rights for African Americans. Lewis will lie in repose at the Alabama Capitol on Sunday afternoon. He was a native of Troy, Alabama. His private funeral will be held Thursday at Atlanta's historic Ebenezer Baptist Church, which the Reverend Martin Luther King once led. Lewis, 80, died July 17th, several months after he was diagnosed with pancreatic cancer. This is VOA News via remote. I'm Laurel Bremen, and have a nice Sunday.
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम जहांरंग के साथ वॉशिंगटन से मैं हूं असद हसन। आज के प्रोग्राम में आप सुनेंगे पाकिस्तान में एक सीनियर सहाफ़ी के अगवा और बाजियाबी के पस मंज़र में आज़ादी इजहार और इदारों की जिम्मेदारी पर गुफ्तगु। बात करेंगे सीनियर सहाफ़ियों मज़हर अब्बास, शहजादा जुल्फ़कार और एजाज़ सैद से, जनरल अमजद शुएब से भी इदारों के किरदार और उनके तशख़्स और सहाफ़ियों और शहरियों के अगवा और लापता होने के मामले पर भी राय लेंगे। प्रोग्राम का दूसरा सेगमेंट कौमी एहतसाब ब्यूरो पर सुप्रीम कोर्ट के सख्त तनकीदी रिमार्क्स, अपोजिशन का नैब को ख़त्म करने का मुतालबा। कमर अब्बास जाफरी ने इस सेगमेंट में बात की है डॉक्टर प्रोफेसर मेहदी हसन, सुप्रीम कोर्ट बार के साबिक सदर अमानुल्लाह किनरानी, तजियाकार सलमान आबिद से। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब। प्रोग्राम में जहां रंग और मैं हूं असद हसन और सामीन, मंगल के दिन मीडिया ऑर्गेनाइजेशंस के अंदर, मीडिया चैनल्स के ऊपर सबसे बड़ी खबर रही सीनियर सहाफ़ी मतीउल्लाह जान, उनका इस्लामाबाद से अगवा और इसके ऊपर बहुत गुफ्तगू हुई। पाकिस्तान की हुकूमत, तहरीक इंसाफ की हुकूमत के वज़रा ने भी इसकी मजम्मत की और इस अज़्म का अदा किया कि उनकी बहाली के लिए तमाम कोशिशें की जाएंगी और इसके ऊपर इंटरनेशनली भी तशवीश का इजहार किया गया। एमनेस्टी इंटरनेशनल ने, इंटरनेशनल जो मीडिया इंस्टीट्यूशंस हैं, मीडिया ऑर्गेनाइजेशंस हैं, उनकी तरफ से भी ट्वीट्स और डिमांड्स सामने आई। पाकिस्तान के अंदर एक बार फिर इस रेफरेंस में बहस हुई आज़ादी इजहार की पैराए में। सो लेकिन इसका क्लाइमेक्स अच्छा हुआ इस सेंस में कि पाकिस्तान में रात गए ये खबर आई कि मतीउल्लाह जान को बाजियाब करा लिया गया है या मतीउल्लाह जान को आज़ाद कर दिया गया है और मीडिया पे खबर ये चली कि उन्हें फतह जंग के करीब छोड़ दिया गया था और फिर वो अपने ख़ानदान और अपनी फैमिली के पास पहुंच गए हैं। इस सारे पस मंज़र में हमने सहाफ़ियों की राय ली है और ये जानने की कोशिश की है कि बार बार इस तरह के वाक़यात क्यों रुनमा होते हैं जिसमें लीडिंग जर्नलिस्ट को या तो ऑफ एयर कर दिया जाता है या उनके ऊपर सख्त दबाव होता है, किसी को जिस्मानी तशद्दुद का सामना है, किसी को ज़हनी तशद्दुद का सामना है और कुछ स्टार्टर्स हैं। ये भी इल्ज़ाम लगता है कि मीडिया के लिए जो आज़ादी है वो सिकुड़ रही है पाकिस्तान के अंदर। इन मौजूदात पे हमने गुफ्तगू की है और बिलखसूस हमारा फोकस रहा है इस पूरे वाक़े के ऊपर कि मतीउल्लाह जान जो कि सहाफ़ी हैं, इस वक्त वो किसी इदारे के साथ वाबस्ता नहीं है लेकिन उनके सोशल मीडिया ट्वीट्स उससे बहुत सारे हलकों में नाराज़गी पाई जाती है और यही एक वजह है कि जब आप ये प्रोग्राम सुन रहे होंगे मतीउल्लाह जान अदालत में पेश हो चुके होंगे, अदालत ने भी उन्हें तलब कर रखा है तौहीन अदालत के ज़िम्न में, क्योंकि उनके एक ट्वीट्स के ऊपर अदालत ने नाराज़गी का इजहार कर रखा है। सो सबसे पहले बात करते हैं एजाज़ सैद से जो कि मतीउल्लाह जान के करीबी दोस्तों में से भी हैं और उन्होंने ही ये खबर ब्रेक की कि मतीउल्लाह जान वापस अपने घर पहुंच गए हैं। कैसे हुआ, क्या हुआ, किस सूरत में उनकी घर वापसी हुई, बात करते हैं एजाज़ सैद से। सीनियर सहाफ़ी हैं, कॉलमिस्ट हैं और बसाते खुद इस तरह के हालात का सामना करते रहे हैं क्योंकि बाज़ खबरों में ये बात सामने आ चुकी है कि उन्हें या तो धमकियाँ दी गई हैं या फिर ये कि उनका ताकुब किया गया है या उनको डराया धमकाया गया है। एजाज, थैंक यू सो मच। समराइज़ कीजिएगा अगवा और फिर उनके छोड़ दिए जाने और फिर उनके वापस घर आने तक के मराहिल, क्या कुछ आपके इल्म में आया है?
असद, मुझे बहुत बहुत शुक्रिया आपका और वॉइस ऑफ अमेरिका का कि आपने इस इम्पोर्टेंट इशू को छेड़ा है। आज सुबह मतीउल्लाह को अगवा करने का मामला तो पेश आया 11:00 तकरीबन 10 मिनट के करीब, लेकिन मतीउल्लाह की जो अहलियां हैं उनको इस बात का इल्म हुआ तकरीबन 1:15 के करीब। तो उन्होंने मुख्तलिफ जगहों पर टेलीफोन किए, पुलिस को भी फोन किए, इतफाक से मैं, हमारी दो साथी रिपोर्टर्स हैं आमना आमिर और नौशीन यूसुफ, तो हम उनके पास पहुंच गए। वो स्कूल में होती हैं और ये वो स्कूल है मतीउल्लाह जान की अहलिया का जिसके बाहर से मतीउल्लाह जान को अगवा किया गया। तो वहां पर सीसीटीवी लगा हुआ था, तो सीसीटीवी को प्ले करने से पता लगा कि मतीउल्लाह को सुबह तकरीबन 11:10 पर अगवा किया गया है और वो फुटेज भी हम सब ने देखी है कि वहां पर कुछ बावर्दी लोग भी हैं, कुछ सादा कपड़ों में भी लोग हैं, 3-4 गाड़ियां भी हैं, वो तशद्दुद करने की कोशिश कर रहे हैं, मतीउल्लाह अपना मोबाइल फेंकते हैं, ये सारी चीजें हमारे पास सामने आती हैं। लेकिन उसके बाद जो रिएक्शन आता है पूरी दुनिया से और पूरी डोमेस्टिक लोकल मीडिया से और पर्टिकुलरली इंटरनेशनल मीडिया से, मुख्तलिफ इंटरनेशनल ऑर्गेनाइजेशन से, राइट्स ऑर्गेनाइजेशन से, एमनेस्टी इंटरनेशनल से और बहुत सारे इदारे हैं, रिपोर्टर्स सेंस बॉर्डर्स उनकी तरफ से, तो फिर पाकिस्तान की जो हुकूमत है, जो सिविलियन हुकूमत है, उन्होंने भी खुल के मतीउल्लाह जान की जो गैर कानूनी जो अगवा था उसकी मजम्मत की। हुकूमती जो इलेक्टेड हुकूमत है उसके नुमाइंदों ने भी और
जी
और अपोजिशन ने भी, मुस्लिम लीग नून ने भी, पीपल्स पार्टी ने भी, यूनैनिमस
यूनैनिमस
बात थी कि जी एक पूरी पॉलिटिकल लीडरशिप ने अक्रॉस दी बोर्ड उसकी मजम्मत की। और उसके बाद हमें पता चला कि जो मतीउल्लाह के भाई हैं उनको एक टेलीफोन कॉल आई किसी साहब की, वो जो फैमिली का राइट है कि वो बताएंगे कि वो कौन साहब है, मुझे भी फैमिली की तरफ से पता चला कि इस तरह वो बुला रहे हैं, ये कोहाट रोड है फतेह जंग पर, तो हम वहां पर गए तो मतीउल्लाह जान के जो भाई हैं वो गए, जो अगवाकार हैं उन्होंने मतीउल्लाह को छोड़ दिया, मतीउल्लाह को उनके भाई के हवाले किया गया और फिर मतीउल्लाह
भाई के हवाले किया, छोड़ा नहीं कि वो खुद पहुंचे, बकायदा भाई के हवाले किया गया उनको।
जी भाई के हवाले किया गया है, भाई के हवाले किया
और इट वाज किडनैपिंग फॉर रैंसम, अगवा बराए तवान नहीं था।
जी अपेरेंटली ऐसा नहीं, ऐसी कोई बात नहीं थी, अगवा बराए तवान नहीं था। तो ये सारे वाकयात हैं और
एजाज आपको भी मुख्तलिफ दबाव में, हम जानते हैं कि मुख्तलिफ अतराफ से दबाव का सामना रहा है, क्या मैंने जनरल अमजद शुएब से भी ये बात पूछी है, मजहरबाज साहब से भी, कि ऐसा क्यों है कि जब सहाफियों के साथ, बिलखसूस में सहाफी तबके का नाम ले रहा हूँ, इस तरह के वाकयात पेश आए तो नजरें एक खास समत में जाती हैं?
ये असद भाई बात ये है कि सवाल ये नहीं है कि उस समत में नजरें जाती हैं, सवाल ये है कि ये बात आपको और मुझे सोचने की जरूरत क्यों पेश आई कि एक खास समत में ये जाती है। तो इसका मतलब तो ये है कि कोई तो बात थी पहेलियों के दरमियान जिसे ना वो बता सकी सहेलियों के दरमियान, तो कोई तो पर्दादारी है ना, कोई तो मामला है कि खास समत में नजरें जाती हैं। तो मेरे ख्याल में हमें उन, 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 उन,
लेकिन उस तरफ के जो लोग हैं ना वो ये कहते हैं कि अगर उनका मफाद इसमें होता तो वो कम से कम इस मौके पे ये काम ना करते जब कुछ घंटों के बाद एक सख्त जुबान या तौहीन अदालत के जिम्मे में मतीउल्लाह जान की अदालत में पेशी है।
सर देखिए ये जो जो कोई भी ये बात कर रहा है मेरे इलम में नहीं, कुछ सामने आके ये बात कर ले, जिसके से दिन दिहाड़े मतीउल्लाह को उठाया गया है, सेफ सिटी की फुटेज ले आए, पता चल जाएगा कि गाड़ियां किधर से गई। अब आप सेफ सिटी के कैमरों के ऊपर बात करेंगे तो आप जो ही आप सेफ सिटी के कैमरों पर बात करेंगे तो अगली खबर आ जाएगी जी सेफ सिटी के कैमरे उस रूट पे खराब हो गए हैं। तो ये सब कुछ कोई जादू तो नहीं है ना, ये सब कुछ हम इसी रियासत में रहते हैं, आप इसी रियासत में रहते हैं, तो ये जादू तो नहीं है, ये तो चीजें समझ में आती हैं कि ये क्या होता है। तो अच्छी बात ये है कि एक सैनिटी प्रिवेल की, पाकिस्तान की जो पॉलिटिकल इलीट है चाहे वो अपोजिशन में है चाहे वो हुकूमत में है, उन्होंने मिलकर भरपूर अंदाज से इस वाकये की मजम्मत की और फिर मतीउल्लाह जान रिहा हो गए, ये एक अच्छी बात है। तो मेरा ख्याल है कि जिन लोगों ने भी
आप चूंकि जिन लोगों ने भी किया बहुत करीबी दोस्तों में से भी हैं, तो मैं जो सोशल मीडिया पे क्रिटिसिज्म देख रहा हूँ, इवन मतीउल्लाह के खिलाफ भी बहुत सारे लोग बात कर रहे हैं, सो आप बेहतर जानते होंगे, बाज़ लोग ये समझते हैं कि क्या कोई पॉलिटिकल असाइलम दुनिया के दूसरे मुल्कों में सियासी पनाह लेने का कोई इरादा रखते हैं वो?
मतीउल्लाह वो बंदा है जो बरतानिया में पढ़ता रहा है, भी असाइलम लेना होता तो वो उस वक्त ले सकता था, और ये पहली दफा मतीउल्लाह के साथ हुआ है। ये जिस बंदे के ऊपर अटैक हो जाता है उसके ऊपर ये इल्जाम लग जाते हैं, और कोई सेन आदमी मुझे बता दें क्या प्राइम मिनिस्टर इमरान खान कह रहे हैं कि मतीउल्लाह असाइलम लेना चाहता है, क्या लीडर ऑफ दी
नहीं, मैं सोशल मीडिया की बात कर रहा हूं, सोशल मीडिया
नहीं नहीं छोड़ दीजिए ना, सोशल मीडिया पे फेक अकाउंट बनाकर मैं कह देता हूं कि असद हसन अमेरिका में असाइलम लेके बैठा, तो आप क्या जवाब देंगे उसके ऊपर, सवाल बनेगा क्या? वहां पर तो फेक अकाउंट पे बैठ के जो मर्जी कर रहे हो, और आपको भी और मुझे भी पता है फोन क्या करता है, ये सारी बातें पता है मुझे। ये क्या बिलावल भुट्टो पागल है, क्या नून लीग की लीडरशिप पागल है, क्या वजीर आजम इमरान खान पागल है, क्या पाकिस्तान की जो केपीके के जो लीडरशिप है, एएनपी की लीडरशिप वो पागल है, क्या जेयूआईएफ, ये क्या ये सारे लोग पागल है? जी उन वो फेक जो लोग हैं, फेक
देखिए आपसे सवाल करने का मकसद ये था कि मैसेज क्लियर आ जाए कि ऐसे कोई इरादे
जी,
नहीं
है। मैं अर्ज ये कर रहा हूँ कि आप भी जर्नलिस्ट हैं, मैं भी जर्नलिस्ट हूँ। एक बात के ऊपर पाकिस्तान की पूरी पॉलिटिकल लीडरशिप, चाहे वो राइट की है, चाहे वो लेफ्ट की है, चाहे वो सेंटर की है, उसकी यूनैनिमिटी है। और मतीउल्लाह जान को सारे लोग जानते हैं, आप भी जानते हैं, मैं भी जानता हूँ। वो जो स्टैंड लेता रहा है वो भी पता है, मेरे भी नॉलेज में, आप में भी नॉलेज में। तो ये ऐसी बातें मेरे हाल में करनी नहीं चाहिए, जो भी करता है ये।
बहरहाल आज के दिन का क्लाइमेक्स अच्छा हुआ, वो खैर वाफियत से अपने घर आ गए हैं। हम सब की तरफ से उनके घर वालों को भी मुबारकबाद और नेक तमन्नाएं पूरी जर्नलिस्ट कम्युनिटी के लिए, मतीउल्लाह जान के लिए। थैंक यू सो मच एजाज सैयद, आपने हमें ज्वाइन किया, हमारे लिए आपने वक्त निकाला,
बहुत शुक्रिया सर भाई।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
मज़र अब्बास साहब, बहुत शुक्रिया आपका। आपने क्या एनालिसिस किया है इस सारी सिचुएशन का, ख़ास तौर पर ये अगवा ऐसे वक्त में हुआ, एक दिन के बाद या कुछ घंटों के बाद अदालत में उनकी पेशी थी, फिर कुछ ही घंटों के बाद बाजियाबी हो जाती है, क्या रिफ्लेक्ट होता है?
देखिए, जो जो स्टाइल नज़र आता है, जिस तरह वो अगवा हुए और जिस तरह उनको छोड़ा गया, ये स्टाइल तो वही है जो हम माजी में देखते रहे हैं। जाहिर है जितना दुनिया भर में, पाकिस्तान भर में शोर मचा है इस अगवा पे, तो 8-9 घंटे बाद कभी उम्मीद थी, यही उम्मीद थी कि कहीं ना कहीं उनको उनको छोड़ दिया जाएगा। अभी मेरी बात नहीं हुई है, ना मतीउल्लाह से बात हुई है, ना इस्लामाबाद के कुछ दोस्तों से बात हुई है, लेकिन अपेरेंटली जो अभी तक खबरें आई हैं वो ये कि उनको बहरहाल फिजिकल टॉर्चर नहीं हुआ है। जाहिर है मेंटल टॉर्चर तो हम समझ सकें कि 8-9 घंटे अगर आप किसी कस्टडी में हो, लेकिन इसकी इसकी तहकीकात जरूर होनी चाहिए, इसको मालूम जरूर होना चाहिए कि वो कौन से लोग हैं कि जिन्होंने जिन्होंने ये किया है। अभी हम कुछ नहीं कह सकते कि किन लोगों ने अगवा किया था और किन लोगों ने छोड़ दिया। जाहिर है ये किडनैपिंग फॉर रैंसम का केस नहीं बन लगता, क्योंकि किडनैपिंग फॉर रैंसम केस का स्टाइल ये नहीं है। ये जो है वो जबरदस्ती किसी कोई दुश्मनी की बुनियाद पे अगवा का केस भी नहीं लगता, क्योंकि उनको फिर मारा पीटा नहीं गया, उनका मोबाइल भी वहीं था, गाड़ी में छोड़ गए थे, गाड़ी भी उनकी वहीं छोड़ गए थे। तो ये लगता वही है कि माजी में जिस जो इस तरह के वाकयात होते रहे हैं, ये उसी तरह का कोई वाकया है। अब मतीउल्लाह ज़ाहिर है कल उनको सुप्रीम कोर्ट में पेश होना है, उनकी तौहीनी अदालत के हवाले से जो मुकदमा है उसमें पेश होना है। तो मतीउल्लाह ही बेहतर बता सकते हैं कि वो कौन लोग थे, वो क्या सवालात कर रहे थे उनसे, वो क्या चाहते थे। तो मोटिव जो है वो मेरा ख्याल है मतीउल्लाह के अलावा हम में से शायद किसी को भी नहीं पता कि उसका बुनियादी मोटिव क्या था, लेकिन ये जरूर है कि ये जिस तरीके से उनको छोड़ा गया है उससे मेरा तजुर्बा तो यही बताता है कि ये वाकयात उन्हीं सिलसिलों की कड़ी हैं जो सहाफियों को हरासा करने के लिए इस्तेमाल होती रही हैं।
कुछ देर पहले वज़ीर आज़म साहब जनरल अमजद शुएब से बात की और उनसे इसी रेफरेंस में ये सवाल किया है कि ऐसा क्यों होता है कि जब भी इस तरह के वाकयात रोनमा होते हैं, हमारी नज़र एक ख़ास तरफ उठती है, एक ख़ास समत में जाती है, ख़ास इदारों की तरफ जाती है। सो उन्होंने तो ज़ाहिर है इसको निगेट किया है, वो समझते हैं कि ऐसा नहीं है, और माजी की कई एक उन्होंने एग्जाम्पल्स दी हैं कि जिसमें आखिर में नतीजा कुछ निकला लेकिन शुरू में उन्हीं इदारों की तरफ इशारे थे, उन्हीं इदारों के ऊपर तनकीद हुई। सो अब जब हमारे सामीन ये प्रोग्राम सुन रहे होंगे, उस वक्त तक मतीउल्लाह जान की अदालत में पेशी के बाद के नतायज हमारे सामने होंगे, मालूम नहीं कि क्या वहाँ पे फैसला होता है। लेकिन मैं मज़हर साहब अब एक दूसरी तरफ का भी जो मैंने सोशल मीडिया इस दौरान फॉलो किया है, जो लोग हुकूमत के या इवन इदारों के हामी हैं वो मतीउल्लाह जान पे भी क्रिटिसिज्म कर रहे हैं, और वो ये समझते हैं कि ज़रूरत से ज़्यादा या अपनी डी से, अपनी हदूद से निकल के रेड लाइन्स में जाना, उससे मकसद बाज साफियों का, बहुत सारे क्रिटिक्स के बकौल, ये मेरे लफ्ज़ नहीं है, ये भी होता है कि वो कुछ इंसेंटिव ले सकें, अपने आप को शोहरत दे सकें, या इवन असाइलम्स के लिए एलिजिबल हो सकें दूसरे मुल्कों में। इस पे आपकी राय?
देखिए, पहली चीज तो ये कि अगर फर्ज करें ये सारे मफरूजे मान लिए जाएं, तो मुझे नहीं पता जनरल अमजद शोएब साहब ने वो कौन से वाकयात का کا حوالہ دیا ہے کہ جن کی بنیاد پر وہ یہ کہتے ہیں کہ یہ سمجھا جاتا تھا اور نکلا کچھ اور, تو وہ اگر دو چار مثالیں سامنے ہوتی تو میں جواب دیتا تھا, کیونکہ کم سے کم 30-35 سالوں سے تو میں جانتا ہوں کہ کون کون سے واقعات ہوئے اور ان میں کون کون سے جو ہے لوگوں پہ انگلیاں اٹھی ہیں, کوئی غلط انگلیاں بھی نہیں اٹھی.
ان کا اشارہ سبیہ محمود کیس میں تھا کراچی کا, ایمن حامد میر صاحب کے بارے میں انہوں نے نام لے کے کہا کہ یہ وہ کیسز تھے جن میں پتا چلا کہ وہ ادارے نہیں ہیں.
نہیں تو انہوں نے امجد شعیب صاحب یہ بھی بتا دیتے کہ پھر وہ کون لوگ تھے, کیونکہ اس کا بھی تو آج تک نہیں پتا چلا نا, تو یہ کن کا کام تھا ان لوگوں کا معلوم کرنا کہ حامد میر پر حملہ کس نے کیا تھا. بڑی آسانی سے وہ لوگ تو پکڑ سکتے تھے ان لوگوں کو جو لوگ اس میں ملوث تھے. آخر کیوں حامد میر کے کیس میں انکوائری کمیشن بنایا گیا اور وہ پھر ختم ہو گیا, خود بخود ختم ہو گیا. سپریم کورٹ کے 3 معزز ججوں پہ مشتمل تھا, وہ ججز بھی اس کی انکوائری مکمل نہیں کر سکے. ان اداروں کو جن پر الزام لگایا جا رہا تھا ان کے اثر و رسوخ سے تو وہ لوگ باہر نہیں ہو سکتے تھے, ان کو پکڑا جا سکتا تھا. اصل مسئلہ یہ نہیں ہے کہ کس نے کیا ہے, اصل مسئلہ یہ ہے کہ وہ لوگ پکڑے کیوں نہیں جاتے جنہوں نے کیا ہے. کوئی بھی ہو سکتا ہے, بالکل یہ بات اپنی جگہ ٹھیک ہے کہ کوئی اور بھی ہو سکتا ہے, ان صورتحال سے فائدہ بھی اٹھا سکتا ہے. ہم تو صرف یہی بات کرتے ہیں, ہم اس سے زیادہ بات بھی نہیں کرتے کہ جو بھی ہے, اگر مطیع اللہ جان کی بہت سی رپورٹنگ سے, ان کے سوشل میڈیا پہ بہت سے کامنٹ سے میں شدید اختلاف کرتا ہوں, میں ان سے اختلاف رائے رکھتا ہوں, لیکن اگر کسی کو کوئی یہ سمجھتا ہے کہ انہوں نے غلط رپورٹنگ کی ہے, کوئی یہ سمجھتا ہے کہ انہوں نے اپنی حدود سے تجاوز کیا ہے, پہلے تو یہ بتایا جائے کہ حدود کیا ہیں, پھر یہ کہ اگر تجاوز کیا تو اس کا قانونی راستہ موجود ہے. اب مطیع اللہ جان کو آپ باضابطہ طور پہ گرفتار کر سکتے ہیں, مطیع اللہ جان پہ باضابطہ طور پہ کوئی مقدمہ قائم ہو سکتا ہے, اس سے تو کبھی کسی نے نہیں روکا. تو لیکن یہ جو ہے یہ گرفتاری نہیں ہے, یہ جو ہے یہ ہراساں کرنا ہے, یہ جو ہے یہ اغوا ہے, اور اس کے اغوا کا ہی مقدمہ چلنا چاہیے, اغوا کا مقدمہ قائم ہونا چاہیے, ان لوگوں کے خلاف کارروائی ہونی چاہیے. اب اگر کل کوئی سمجھتا ہے کہ مطیع اللہ جان نے کوئی غلط کام کیا ہے, ان کو جیسے ابھی توہین عدالت کا کیس ہے, تو قانون جو بھی راستہ ہوگا وہ قانونی راستہ ہوگا.
صحیح.
تو میرا خیال ہے اس اصل بنیادی اصول یہی ہے کہ ہر صحافی غلطی کر سکتا ہے, ہر صحافی غلط رپورٹنگ کر سکتا ہے, عین ممکن ہے کہ کسی صحافی کا کوئی ایجنڈا بھی ہو, لیکن قانون میں مختلف چیزیں موجود ہیں, شقیں موجود ہیں, اس کے مطابق کارروائی ہونی چاہیے. غیر قانونی کام نہیں ہونا چاہیے, جس طریقے سے یہ نظر آتا ہے ہمیں کہ اس کو کسی دباؤ میں لانے کی کوشش کی گئی, اس کو ڈرانے دھمکانے کی کوشش کی گئی, اس کو کچھ چیزوں سے روکنے کی کوشش کی گئی, تو اس کی کیسے اس کی کوئی بھی کون جسٹیفیکیشن دے سکتا ہے.
اور مظہر صاحب, جیسے میں نے حوالہ دیا کہ اور آپ نے بھی ذکر کیا ہے کہ مطیع اللہ جان کے سوشل میڈیا کے اوپر پوسٹ ہوں, ٹویٹس ہوں, اگر وہ کسی کو نالا کریں تو اس میں تو خیر کوئی دوسری رائے نہیں ہے کہ حتیٰ کہ میں کہتا ہوں جرائم کی سطح کے اوپر بھی کوئی پہنچ جائے تو اس کو بھی کورٹ آف جسٹس میں لانا ہوگا. اغوا کرنا, تشدد کرنا یا اس سے بھی بڑا کوئی نقصان پہنچانا, قانون سے ماورا کوئی بھی کام وہ قابل قبول نہیں ہے. لیکن یہ جو دوسرا کرٹیسزم ہے, یا لوگ سمجھتے ہیں کہ یہ بہت سارے جرنلسٹ ایسے ہیں جو صرف اسائلم یعنی دوسرے ملکوں میں سیاسی پناہ کے لیے ایک ہیروئزم کی طرف آتے ہیں اور انسٹیگیٹ کرتے ہیں اداروں کو کہ وہ ان کے خلاف کوئی کاروائی کریں.
دیکھیے کچھ کیسز میں یقیناً یہ ہوا ہے, اس میں کوئی دو رائے نہیں ہے. میں ذاتی طور پہ ان چیزوں کو جانتا ہوں کہ بہت سے لوگوں نے اس طرح کیا ہوگا, لیکن میں یہ بھی جانتا ہوں کہ مطیع اللہ جان نے اس سے پہلے بھی اس کے ساتھ بہت سے ایسے سلوک ہو چکے ہیں. تو کیا مطیع اللہ جان نے کبھی باہر جا کے اسائلم کے لیے اپلائی کیا؟ مجھے کم سے کم ان کی 20-25 سال کی صحافت میں تو کہیں نظر نہیں آتا کوئی بتائے کہ انہوں نے باہر جا کے اسائلم کے لیے اپلائی کیا ہو, کوئی بتائے اس طرح کی کوئی چیزیں. اگر کل وہ کرتے ہیں تو یقیناً ان پہ یہ کرٹیسزم آئے گا. میں نے ذاتی طور پہ میں نے بڑی چیزیں جھیلی ہیں, لیکن میرے ذہن میں کبھی بھی کسی لمحے بھی یہ خیال نہیں آیا کہ میں جو ہے باہر جا کے جو ہے اسائلم حاصل کروں. مجھ سے کہا بھی گیا تھا لیکن میں نے انکار کر دیا. لیکن میں جانتا ہوں کہ کچھ کیسز میں ایسا ہوا ہے, وہ آئندہ بھی شاید ہو سکتا ہے. لیکن اگین چیز یہی ہے کہ اگر یہ فرض کریں کوئی یہ سمجھتا ہے کہ یہ زبردستی کی کوئی چیز تھی, کوئی ڈرامہ تھا, اس کو ایکسپوز کریں, اس کو بتائیں کہ ایسا نہیں تھا. आखिर सीसीटीवी फुटेज में लोग 8-10 लोग नजर आ रहे हैं ना, उन सब के सबको गिरफ्तार कर लिया जाए, उनसे पूछा जाए कि ये आपसे क्या मतीउल्ला ने कहा था कि आपको आपको इस तरह उठा के ले जाया जाए। तो चीजों को साबित करना पड़ेगा, चाहे जो लोग उस पर तनकीद करते हैं उन्हें भी ये साबित करना पड़ेगा। जो भी केस है जिसमें लोग समझते हैं कि शायद हो सकता है कि मेरा नुक्ते नजर मुख्तलिफ हो, गलत हो, लेकिन अगर किसी के साथ कोई वाकया हुआ है और वो ये कहता है मेरे साथ ये वाकया हुआ है, तो जाहिर है उसका इदारों का फर्ज है, हमारी सिक्योरिटी एजेंसीज का फर्ज है कि अगर किसी के साथ ऐसा वाकया हुआ है तो उसके हकायक सामने लाए जाएं। इस हैसियत जर्नलिस्ट मैं समझता हूँ कि जर्नलिस्ट कानून से बालातर नहीं है दूसरे लोग आम शहरियों की तरह, इसी तरीके से उन पे कानून का इतलाक होता है, हर कानून का उनके ऊपर इतलाक होता है। हम कोई स्पेशल लॉज नहीं मांगते जर्नलिस्टों के लिए, हम मुल्क की कवानीन पे रहते हुए ही जो है ये सारी बातें करते हैं। हम आर्टिकल 19 को सामने रखते हुए इजहार राय की आजादी की बात करते हैं, हम आर्टिकल 19A को सामने रखते हुए एक्सेस टू इंफॉर्मेशन इत्तला तक रसाई मांगते हैं। ये सारी चीजें हम कानून के दायरे में रह के करते हैं। अगर कोई खिलाफ कानून कोई बात करता है तो कानून अपना रास्ता ले।
जी बहुत शुक्रिया जनाब अजहर अब्बास साहब, आप हमारे साथ थे, आपने हमारे लिए वक्त निकाला, आपका बहुत शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और जैसा कि मैं बार बार कह रहा हूँ, मतीउल्ला जान सीनियर सहाफ़ी, ब्लॉगर, व्लॉगर और सोशल मीडिया पे बहुत मुतहर्रिक हैं। मंगल की सुबह उनका अगवा, और फिर हमने उस पर प्रोग्राम किया, लेकिन जब हम उसको फाइनल कर रहे थे तो उस वक्त उनकी अच्छी खबर आ गई कि उनकी बाजियाबी हुई है, तो हम उस पर दोबारा तजिया और एनालिसिस ले रहे हैं। हमारे साथ इस वक्त मौजूद हैं शहजादा जुल्फकार, पाकिस्तान फेडरल यूनियन ऑफ जर्नलिस्ट के प्रेसिडेंट हैं, आपको और सहाफ़ियों की जर्नलिस्ट कम्यूनिटी की प्रोटेक्शन, उनके हकूक़ के लिए आवाज़ उठाना उनके बुनियादी फ़राइज़ में से है। शहजादा जुल्फकार साहब बहुत शुक्रिया आपका। मैंने एजाज सैयद से, जो कि बहुत करीब हैं मतीउल्ला जान के, इस स्टोरी के अनफोल्ड होने तक के वाकयात जान ली हैं, लेकिन मैं अब जनरल और जेनेरिक आपसे ये सवाल करना चाहूँगा, क्या तरीका कार वजह किया जाए कि इदारों की सैंक्टिटी वो भी मुतासर ना हो, चीज़ें ट्रांसपेरेंट भी रहें और मामला स्मूथली आगे चलें। अगर किसी ने वायलेशन की है तो कोर्ट ऑफ जस्टिस मौजूद है, कोर्ट ऑफ लॉ मौजूद है, वहाँ पे ट्रायल हो। सो वंस फॉर ऑल कैसे इस तरह के मामला का तदारुक हो सकता है?
देखिए ये मैं तो अक्सर ये कहता भी रहा हूँ और अपने ट्रेनर भी जाता रहा हूँ इंटीरियर में, जब बलूचिस्तान की सूरत हाल बहुत ज्यादा खराब थी और जर्नलिस्ट हर तरफ से जो है उसकी जद में था, चाहे वो गवर्नमेंट और गवर्नमेंट के अदारे हों, चाहे बैन तंजीमें और या दूसरे लोगों, या वो जो लश्कर है जो बनाए गए थे या बने उनकी तरफ से हो, तो मैं उनको यही कहता था कि बहुत मोहतात रिपोर्टिंग आपकी वो है और आप उसको हमेशा से देखें। और हम तमाम गवर्नमेंट और गवर्नमेंट के अदारों को भी कहते थे कि आपको कोई शिकायत है आप उनके टीवी से शिकायत कर सकते हैं, आप उनके ब्यूरोस की शिकायत कर सकते हैं, आप उनकी तंजीमों से शिकायत कर सकते हैं, आप उनके प्रेस क्लब्स के जो लोग हैं उनसे शिकायत कर सकते हैं कि कल को ये आपका बंदा इस तरह कर रहा है, कल को फिर आप इनके पीछे खड़े नहीं होंगे, ये बहुत वायलेट कर रहा है, ये मुल्क को नुकसान पहुंचा रहा है, ये गवर्नमेंट को नुकसान पहुंचा रहा है, ये अदारों को नुकसान पहुंचा रहा है। और कई दफा ऐसे हुआ और हम एक हद तक यकीन करें कि एक हद तक हम बहुत अंडरस्टैंडिंग में बिल्कुल यहाँ पर जो है पहुंच गए थे उन लोगों के साथ, बकायदा उन्होंने एक अफसर मुकर्रर किया कि इस अफसर से आपका एक बंदा आप देंगे, उस बंदा हमने नॉमिनेट किया, तो कभी भी कोई इस तरह जर्नलिस्ट को कोई शिकायत होती तो हमें कहते हैं आपका वो ये बंदा ठीक नहीं है और हमें कोई शिकायत करके और ये बंदा है और उस बंदे को आप देखे, तो इस तरह की बात हो सकती है बजाय इसके के एक जो आपने कहा सेंक्टिटी और उनकी रेपुटेशन को क्यों ना लोग सोचे कि नहीं ये जर्नलिस्ट भी बुरा कर सकते हैं, वो ना तो ये चाहिए, जर्नलिस्ट भी गलत कर रहे हैं, یہ میجورٹی میں کچھ لوگ تو کہہ سکتے ہیں, لیکن میں کہتا ہوں بالکل عام یہ بات ہونی چاہیے کہ نہیں بھائی ایسا. تو کوئی عام طریقہ کار ضرور ہے جن میں کوئی وہ ریسپانسبل ضرور ٹھہرا ہے لوگوں کو, لیکن اگر جائز ہو, اگر کوئی بندہ کسی, جیسے آپ نے دیکھا کہ کراچی میں ایک اخبار کے جو ہے نیوز ایڈیٹر کو پکڑ لیا, جیل میں ڈال دیا گیا. ہم نے کافی وہ کہا جی پمفلٹ, بھائی پمفلٹ تو جرنلسٹ کے پاس ہوتا ہے. ہاں جرنلسٹ کے پاس ہینڈ گرنیڈ ہو, آئی ای ڈی ہو, اس کے پاس کوئی ایکسکلوسیو ہو, کوئی ایسا ہو جس سے آپ کہیں کہ یا وہ شامل ہے, وہ کہیں لے جا کر پہنچا رہا ہے, کسی کو ٹرانسپورٹ کر رہا ہے, کسی کو لے جا کر کہیں ڈراپ کر رہا ہے, پک کر رہا ہے, وہ بھی دہشت گرد کو بالکل آپ اس کو پکڑے, کوئی آپ کے اب ان کے پیچھے کوئی نہیں کھڑا ہونے والا ہوگا. لیکن ہم نے کچھ ایسا طریقہ کار کرنا پڑے گا, ورنہ پھر یہ ہے کہ ہم ایز اے ملک ہم سمجھتے ہیں ایز اے پاکستانی ہم بدنام ہوں گے.
صحیح جی. ابھی اس سارے واقعے میں جیسے چیزیں انفولڈ ہوئی ہیں, اس کے پس منظر میں کیا مطلب ہم باعثیت جرنلسٹ کے اور باعثیت ایک جرنلسٹ یونین کے ہیڈ کے, آپ سمجھتے ہیں کہ یہ چیزیں اب کرنا ناگزیر ہو گئی ہیں, بھلے وہ برج کرنا ہو جو بہت ووکل جرنلسٹ ہیں ان کو, کہ مس انڈرسٹینڈنگز بھی نہ ہو, کلیئرٹی بھی ہو اور ایک دوسرے کے رائٹس وہ بھی بہت واضح ہوں کہ کون کس ڈی کے اندر, کس کریز کے اندر رہتے ہوئے کتنا کھیل سکتا ہے؟
دیکھیں جرنلسٹ کا کمال یہ ہوتا ہے, میرے نقطۂ نظر میں جرنلسٹ کا کمال یہ ہوتا ہے کہ وہ اس کی کوئی ذاتی جنگ نہیں ہوتی, وہ کسی کو کوئی ذاتیات پر نہیں اترتا ہے, وہ اس ادارے کو, ادارے کے سربراہ کو, حکومت منسٹر, حکومت کے سربراہ کو وہ کرٹیسائز کرتا ہے. اس لیے کرٹیسائز کرتا ہے کہ وہ لوگوں کی بھلائی کے لیے, میں سمجھتا ہوں وہ ایک ریڈ لائن ہے جس میں وہ جا کر فرق ہے. ایک بڑے تحمل سے آپ کسی چیز کو,
یعنی تنقید اور تضحیک والا, تنقید
کر سکتے ہیں,
تضحیک اور تنقید میں فرق کروا رکھے.
بالکل 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 واضح فرق محسوس کرتا ہے کون کرتا ہے, یہ جرنلسٹ کو کرنا چاہیے وہ کرے گا. البتہ کرٹیسزم کرنا اس کا حق ہے, لیکن دوسرے کو بھی پورا برداشت کرنا چاہیے اور اس کا جواب دینا چاہیے.
آخری سوال اور مختصراً شہزاد ذوالفقار صاحب اس کو آپ جواب دے سکتے ہیں, اس حکومت کے پچھلے دو سال میں بالخصوص یہ کہا جاتا ہے کہ جو فریڈم آف ایکسپریشن ہے اس کے لیے جو گنجائش ہے وہ شرنک ہوئی ہے, وہ محدود ہوئی ہے. واقعتاً ایسا ہے, حکومت کی سینسٹیویٹیز بڑھ گئی ہے یا جرنلسٹ جو ہیں وہ زیادہ ووکل ہو گئے, وہ اس کا خیال نہیں رکھتے ہیں, کیا خیال ہے آپ کا؟
دیکھیں لوگ ضیاء کی بات ہم اکثر کرتے ہیں, ضیاء کی بات اور تھی, اب اس وقت ٹی وی چینلز نہیں تھے, سوشل میڈیا نہیں تھی, اب تھوڑا سارا اوپننیس کافی ہو گیا ہے اور گورنمنٹ جو ہے وہ کافی سینسیٹیو ہو گئی ہے کہ اس چھوٹے بھی کسی تنقید کو سمجھتے ہیں کہ لوگ جو ہیں وہ ان کو فالو کرنے شروع کر دیں گے اور ہمیں ایکسپوز کر دیں گے. تو میں سمجھتا ہوں کہ ذرا فرق ہے, لیکن یہ ضرور ہے کہ اس حکومت میں عدم برداشت بہت زیادہ ہے, وہ اس چیز کو محسوس نہیں کرتے ہیں. پہلے تو یہ حکومت جب سے آئی ہے تو انہوں نے میڈیا سے ایسا لگتا ہے کہ بدلہ لینا شروع کر دیا ہے, ان کا یہ خیال ہے کہ شاید انہوں نے اس کو سپورٹ نہیں کیا, حالانکہ حکومت خود مانتی رہی ہے کہ یہ اگر میڈیا کی سپورٹ نہیں ہوتی ہم اس وقت حکومت میں ہم نہیں آ سکتے تھے. تو میں سمجھتا ہوں کہ ان کو کچھ نہ کچھ ماحول پیدا کرنا پڑے گا, ایک آدھ ٹی وی ضرور اس طرح ہوگا, لیکن جنرل آپ کبھی بالکل وہ نہیں کہہ سکتے ہیں کہ انہوں نے کوئی ایسا رول پلے کیا ہو. لیکن اوور آل ہم دیکھتے ہیں کہ بے روزگاری زیادہ یہاں آئی ہے, زیادہ لوگوں کو سفوکیٹ کر دیا گیا, لوگوں کی جو ہے وہ ٹی وی چینلز جو ہیں ان کے لوگ جو اینکر پرسن ہے وہ اپنے پروگرام کچھ کرتے ہیں اور اس کے بعد اپنے جو یوٹیوب چینل پہ جو ہے وہ کچھ اور بات کرتے ہیں اور کالمز جو ہیں وہ کٹ جاتے ہیں, ان میں سے بہت سی چیزیں نکال دی جاتی ہیں اور وہ پھر واٹس ایپ پر اور سوشل میڈیا پر وہ کرتے ہیں. تو کافی گرفت مضبوط کی ہے انہوں نے اور بولنے کی آزادی بہت کم ہو گئی ہے, سکڑ گئی عام شہری کے لیے بھی, جرنلسٹ کے لیے بھی. حالانکہ آئین میں واضح طور پر یہ ہے, آرٹیکل 19A اور 19 جو ہے اس کا بالکل واضح طور پر اس میں ذکر ہے.
بس اس میں چونکہ گورنمنٹ کا کوئی شخص ہمارے ساتھ موجود نہیں ہے, صرف ایک ورژن میں ان کا بیان ضرور کرنا چاہوں گا. عمران خان پرائم منسٹر پاکستان, ان کی کیبنٹ, وہ یہ کہتے ہیں کہ پاکستان میں جتنی میڈیا کو آزادی ہے اتنی یورپ امریکہ میں بھی حاصل نہیں ہے, اور وہ لوگ یہ کہتے ہیں کہ بولنے پہ قدغن نہیں ہے لیکن بولنے کے ساتھ ساتھ ذمہ داری کا شامل ہونا وہ بہت ضروری ہے. محض قیافوں کی بنیاد پہ، قیاس رائیوں کی بنیاد پہ نہ تو حکومت کو غیر مستحکم کرنے کی کوششیں ہونی چاہیے، نہ مارکیٹ کو، اور اس سے ملک کو نقصان ہوتا ہے، نہ ملکی اداروں کو متون ٹھہرانا چاہیے. یہ ورژن ہے گورنمنٹ کا. بہت شکریہ شہزادہ ذوالفقار صاحب، آپ نے میں جوائن کیا، پریزیڈنٹ فیڈرل یونین آف جرنلسٹ، پاکستان فیڈرل یونین آف جرنلسٹ، آپ ہمارے ساتھ تھے، آپ کا بہت شکریہ. جی سامعین، آپ نے شہزادہ ذوالفقار سے ہماری گفتگو سنی. انہوں نے کئی حوالوں سے گفتگو کی ہے، آف کورس فریڈم آف ایکسپریشن کے ریفرنس میں بھی، اور اس طرح کے واقعات میں سیکیورٹی اسٹیبلشمنٹ یا سیکیورٹی اداروں کی طرف نظر اٹھنا، اس پہ بھی انہوں نے بات کی. اور پھر انہوں نے خاص طور پہ حوالہ دیا ہے بلوچستان جیسے علاقوں میں رپورٹنگ کا. تو ہم یہ بلوچستان والا ایشو بھی زیر بحث لاتے ہیں، جرنلسٹ کی ابڈکشن ہو یا عام آدمی کی ابڈکشن، یعنی ان کو اغوا کیا جانا یا لاپتہ کیا جانا، ان معاملات کو ہم ایک بریک کے بعد سامنے رکھیں گے. ہمارے ساتھ موجود ہوں گے جنرل امجد شعیب صاحب، ممتاز دفاعی تجزیہ کار ہیں، اور اس کے ساتھ ساتھ وہ سابق ڈائریکٹر ملٹری انٹیلیجنس ہیں. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
بہت شکریہ جنرل امجد شعیب صاحب. جب بھی اس طرح کے واقعات پیش آتے ہیں، نظریں تجزیہ کاروں کی، انٹرنیشنل اداروں کی، آج بھی ایمنسٹی انٹرنیشنل نے اس پہ بات کی، ایک ہی جانب جاتی ہیں، ایک ادارے کی طرف یا سیکیورٹی کے اداروں کی طرف جاتی ہیں. ایسا کیوں ہے؟
دیکھیے، بات یہ ہے کہ یہ ایک پروپیگنڈا ہے، اور یہاں پہ بھی ہمارے ہاں بعض صحافی جو ہیں وہ اس میں چسکا لیتے ہیں، مزہ لیتے ہیں اس طرح کی بات کر کے. ایسے بالکل نہیں ہے. اور ایک چیز ذہن میں رکھنی چاہیے کہ انٹیلیجنس کے ادارے صرف اسی وقت کسی کو ہاتھ ڈالتے ہیں جب اس کے بارے میں کچھ حقوق و شبہات ہوں سیکورٹی کے نقطۂ نگاہ سے. وہ بھارت میں بھی ہے، وہ دنیا کے میرا خیال ہے تقریباً سب ملکوں میں ہے. ابھی امریکہ میں پچھلے دنوں ایک پروفیسر ایک یونیورسٹی کے اٹھا لیا، انہوں نے کہا جی کہ یہ چائنیز کو اس نے کوئی انفارمیشن پاس کی. اب چیز یہ ہے کہ اگر
پیٹریوٹ ایکٹ ہے، جب وہ یہ سمجھتے ہیں کہ ٹیررزم یا ہوم گرون ٹیررزم سے کوئی لنک ہے تو وہ.
اب چیز یہ ہے کہ یہ ساری چیزیں جن اداروں کو آپ نے ذمہ داری دی ہے سیکورٹی اس ملک کی، تو اس کو یہ کہہ دیں کہ جناب آپ کبھی کسی سے پوچھے ہی نہ، تو پھر سیکورٹی جو ہے وہ خود لے لے، جس طرح ساتھی جو اپنے ہاتھ پہ لے لیں اس ملک کی سیکورٹی، یا کوئی اور لے لے جو زیادہ معتبر ہے. بات یہ ہے کہ سیکورٹی کے اداروں نے چیکنگ ویکنگ تو کرنی ہوتی ہے، لیکن یہ کہنا ہے کہ ہر چیز میں وہ شامل وہ غلط ہے،
صحیح
وہ درست نہیں ہے. اب میں مجھے کئی مطلب جو پیچھے واقعات ہوئے ہیں ان کا باس کا پتا ہے، اور یہ اس میں اب بھی میں نے یہ تو آپ کا ٹیلی فون آیا آپ سوال کر رہے ہیں، لیکن میں اس سے پہلے اپنے طور پہ اپنے انٹرسٹ کے طور پہ میں چیک کر چکا تھا کہ مطلب اللہ کے جان کے کیس سے انٹیلیجنس ادارے کا کوئی واسطہ نہیں تھا،
صحیح
ان کا، بلکہ ان کو شک تھا کہ یہ کوئی ڈراما رچایا گیا ہے، کیونکہ کل اس نے سپریم کورٹ میں پیش ہونا ہے اور اس کا ٹویٹ ایسا ہے جو اس نے کیا ہوا ہے وہ بڑا غلیظ ہے، گندا ہے، اور لازمن سپریم کورٹ میں اس کی انہوں نے دھلائی کرنی تھی، یہ کہیں اس کو غائب کیا گیا. ادارہ کبھی بھی جب ایک آدمی نے کل سپریم کورٹ میں پیش ہونا ہے تو ادارہ کیوں غائب کرے گا اس کو، تو سیدھا سیدھا اس کے لیے مسئلہ، اور خاص طور پہ جب پتہ ہی ہو کہ بھائی اس کو کل وہاں پہ اس کی اچھی طرح دھلائی بھی ہوگی، وہ تو ان کو اگر واقعی اس پہ کچھ کرنا ہے تو دے ول بی ویری ہیپی کہ اس کو اگر سزا ہونی ہے تو وہاں سے ہو جائے.
تو یہ ساری آپ یہ سمجھتے ہیں کہ ضروری نہیں کہ ایسے واقعات کے پیچھے ان اداروں کا ہاتھ ہو، لیکن ایک ایک جنرلی بات ہے، فار ایگزامپل اب ظاہر ہے اس کو میں لنک تو نہیں کر سکتا نہ کرنا چاہیے، جیسے بلوچستان کے ایشوز ہیں، باقی صوبوں میں ریئر ہیں لیکن بلوچستان سے زیادہ ایسے مسنگ پرسنز کے واقعات آتے ہیں. سو کیا یہ ممکن ہے کہ امریکہ کی طرز پہ، جیسے میں نے آپ کو ایک حوالہ دیا ہے کہ پریزیڈنٹ باراک اوباما جو نوبیل پیس پرائز رکھتے ہیں، اگر ان کے دور میں 90 دن کی ڈیٹینشن تھی, ایجنسیز کسی بھی آدمی کو 90 دن کے لیے اپنے پاس رکھ سکتی تھیں اور عدالت میں پیش کرنا لازمی نہیں تھا, اس سے وہ مبرہ تھیں. اور پھر پریزیڈنٹ اوباما کے دنوں میں اس نے امینڈ کر کے اس کو 180 دن کر دیا گیا 6 مہینے کے لیے, کہ اس طرح کسی بھی فرد کے خلاف کوئی بھی لیڈ ہے اگر اداروں کے پاس, بھلے وہ صحافی ہے, بھلے وہ کسی ایکٹیوسٹ ہے, بھلے وہ کسی سیاسی کارکن ہے, سو وہ بے شک اٹھائیں لے جائیں لیکن بتا دیں کہ ہمارے پاس ہے. تو ایسی کوئی لیجسلیشن ہونی چاہیے آپ کے خیال میں؟
قطعاً ضرورت نہیں ہے. جو پکڑا جاتا ہے اس کو 2-4 دن کے اندر اندر ڈکلیئر کر دیا جاتا ہے یا وہ چھوڑ دیا جاتا ہے یا ڈکلیئر کر دیا جاتا ہے. اصل چیز جو بلوچستان کی ہے وہ یہ ہے کہ ماما قدیر تھا وہاں پہ جس نے لمبا جلوس نکالا کہ جناب یہ پہلے تو اس کا بیٹا تھا جو بی ایل اے میں شامل تھا وہ مارا گیا, پھر اس نے مسنگ پرسن والا ڈرامہ رچایا, حامد میر ساتھ مل گیا, یہاں پہ آ کے اسمبلی کے باہر اس نے کیا بڑی دیر تک نشنا لگا کے بیٹھا رہا. ماما قدیر اب انڈیا میں بیٹھا ہوا ہے اور وہاں سے وہ مطالبہ کر رہا, اس کی ویڈیو کلپس ہیں ہمارے پاس, وہاں سے مطالبہ کر رہا ہے کہ جی میں مودی بھائی سے ریکویسٹ کرتا ہوں کہ وہ فزیکلی ہماری مدد کرے تاکہ ہم وہاں پہ یہ کاروائیاں کر سکیں. اسی طرح برامدہ بکتی پہلے وہ وہاں پہ تھا, حامد کرزئی جب صدر تھا تو اس کے ساتھ اس میں اس کا جو اسٹیٹ گیسٹ ہاؤس ہے ان کا اس میں رہ رہا تھا. جب ہم نے حامد کرزئی کو کنفرنٹ کیا اور اس کی تصویریں دکھائیں کہ یہ دیکھو تیرے اسٹیٹ گیسٹ ہاؤس میں تیرے گھر بالکل پریزیڈنشل پیلس کے نیکسٹ ہے بالکل, تو اس کو وہاں سے غائب کیا انڈین پاسپورٹ پہ, اس کو انہوں نے سوئٹزرلینڈ بھجوا دیا. یہاں پہ مسنگ پرسن سارے جو ہیں وہ وہیں ہیں جو کہ پی ایل اے میں ہیں یا کہیں اور ہیں, یا کوئی اکا دکا ہوں گے جو کہیں کسی غیر قانونی طریقے سے مڈل ایسٹ میں اس میں دبئی شبئی یا مسکو دمان میں کہیں جا کے چلا گیا, تو پیچھے پتہ نہیں ہے. یہ فیملیز کو نہیں بتاتے, فیملیز کو بتائیں مثال کے طور پہ بی ایل اے میں چلا گیا ایک آدمی, اور اگر فیملی کو وہ بتا کے جائے, فیملی سے بات کہیں نکل جائے, تو پولیس ہو سکتا ہے اس کی آگے بیوی کو یا کسی کو اٹھا لے کہ بھائی جب تک تیرا بیٹا یہ حامد آتا نہیں ہم تمہیں رکھیں گے. زیادہ فیملیز رونر ہوتی رہتی ہیں, ان کو پتہ نہیں ہوتا. اور یہ ایک دوسرا جو مسئلہ ہے یہاں پہ بہت بڑا, جو آپ پتہ نہیں آپ کے نالج میں ہے یا نہیں, بلوچستان جو ہے اس کا سارا رقبہ جو ہے اس میں صرف 7% رقبہ اے ایریا ہے, باقی 93% جو ہے وہ بی ایریا ہے. یہ جو اے ایریا ہے یہ وہ ایریا ہے جہاں پہ پولیس ہے, تھانے ہیں, یا آپ کا ڈی سی اے سی, دوسرے لفظوں میں اسٹیٹ مشینری جہاں پہ موجود ہے وہ 7% علاقہ ہے,
ٹھیک ہے.
باقی جو بی ایریا ہے یہ انگریزوں کے وقتوں کا ہے, بی ایریا یہ وہ ہے جہاں پہ سردار اپنا کرتے ہیں, سردار کا راج ہے اور حکومت کی طرف سے وہاں لیویز ہے,
ٹھیک ہے.
لیویز جو ہیں یہ سرداروں کے بھرتی کیے ہوئے لوگ ہیں اور سرداروں کے ذریعے ان کو تنخواہیں جاتی ہیں,
ٹھیک ہے.
زیادہ دوسرے لفظوں میں وہ لیویز ایک طرح کی سرداروں کی پرائیویٹ فوج ہے, پرائیویٹ ان کی سیکورٹی فورس ہے. لہذا سرداروں نے اپنے علاقوں میں, اپنے حویلیوں میں یا ان کے اپنے ڈیروں میں اپنی پرائیویٹ سیلز رکھے ہوئے, پرائیویٹ پرزنز رکھی ہوئی ہیں, وہاں لوگوں کو ڈالتے ہیں, باہر کہتے ہیں گم ہو گیا. یہاں اگر آ کے آپ دیکھیں نا تو بڑے بڑے مسائل ہیں کہ یہ اتنا کلین چکر نہیں ہے. گورنمنٹ کو یہ چاہیے تھا, جنرل مشرف نے کیا تھا اپنے دور میں, کہ اس نے گریجولی آہستہ آہستہ اے ایریا بڑھانا شروع کر دیا اور بی ایریا کو کم کرنا شروع کر دیا. نتیجہ یہ کہ ایک وقت تھا کہ تقریباً 83-85% بی ایریا تھا اور تھوڑا تھوڑا اس نے کر کے اس 7% سے اس کو 10-15% تک لے گیا. لیکن جیسے ہی مشرف کی گورنمنٹ ختم ہوئی تو سرداروں نے مطالبہ کیا کہ یہ ایریا یہ واپس بی ایریا کرے, تو زرداری سے آپ کی گورنمنٹ نے فوراً یہ مطالبہ مانا اور اس کو پھر واپس بی ایریا کر دیا. نتیجہ یہ ہے کہ اب ان علاقوں میں کوئی نہ تھانہ ہے نہ پولیس ہے, رٹ نہیں ہے, نہ تھانہ نہ پولیس, اور نہ ہی کوئی اے سی ڈی سی وغیرہ ڈپٹی کمشنر نہیں ہے, اسسٹنٹ کمشنر نہیں ہے, نہ پٹواری ہے, نہ گردہ وغیرہ, کوئی لوگ ہیں ہی نہیں وہاں, وہاں صرف اور صرف سردار ہے. تو یہ بہت بڑی وجہ ہے کہ ان کے علاقوں میں اگر کوئی چھپا ہوا ہے اس کو یہ جہاں کہیں انہوں نے رکھا ہوا اپنی مرضی سے رکھے,
وہ بھی اسی لسٹ میں آ جاتے ہیں.
وہ بھی آپ کا کوئی کنٹرول نہیں, آپ کیا ثابت کریں, کیسے کریں, آپ پہ الزام لگ گیا. لیکن یہ باہر سے کروایا جاتا ہے, ان کو پیسے دیے جاتے ہیں کہ بندہ اپنا خود غائب کرو, اور ساتھ حکومت کو بھی بدنام کرو. وہ بی ایل اے میں جا کے حکومت کے خلاف لڑے بھی اور ساتھ یہ کہ وہ ساتھ اس کا بدنامی بھی کریں ہیومن رائٹس والوں کو اور ادھر ادھر کے جناب. تو وہ حکومت کے یہ گیم چلتی ہے. ابھی یہاں پہ جو لوگ تھے اس میں جو جو اس میں اسٹاک ایکسچینج کے اٹیک میں جو مارے گئے ان میں وہ مسنگ پرسن تھے. ایک کا تو خاص ایک اسٹوڈنٹ غائب ہوا تھا وہ اس میں تھا. اس کا بڑا چرچا ہوتا رہا. اس کی بہن روتی رہی کہ جناب وہ یونیورسٹی میں پڑھتا تھا اور یہ تھا وہ تھا تو وہاں سے وہ کہیں ورگلا کے لے گئے اس کو. اب وہ ادھر آ کے اٹیک میں مارا گیا تو پتا چلا کہ جناب وہ تو مسنگ پرسن میں اس کے لسٹ میں شامل تھے. تو یہ ایشوز ہیں جو کہ دیکھنے ہوں گے. ورنہ میرا نہیں خیال اتنی لالس نہیں ہے یا لالسنس نہیں ہے یہاں پہ کہ جناب ہمیں قوانین بنانے پڑے کہ یہ 180 دن رکھ لیں. 90 دن بھی کافی اگر کو رکھنا چاہے جا. لیکن عموماً میرا تجربہ ہے, میں خود ڈائریکٹر ملٹری انٹیلیجنس رہا ہوں
جی.
ہمارا تجربہ یہ ہے کہ اگر کسی کو ہم نے پکڑنا ہوتا ہے اس وقت فوری طور پہ ہم ڈکلیئر نہیں کرتے, لیکن ہم 3-4 دن کے اندر اندر ڈکلیئر کر دیتے ہیں کیونکہ اس سے انیشیل انفارمیشن جو لینی ہوتی ہے
جا.
وہ ہم اس 2-4 دن میں کر لیتے ہیں پوری. اس میں اعلان نہیں کیا جاتا صرف اس وجہ سے کہ اس کے ساتھ جو اور کوئی ملبس ہیں تو وہ الرٹ نہ ہو جائیں, وہ غائب نہ ہو جائیں. تو لہٰذا اس میں 2-4 دن میں جب ہم اس کی وہ اتنا پتہ لے لیتے ہیں کہ کون کون ہے اس کے ساتھ یا کس نے کیا ہے یا یہ نہیں ہے شامل کسی چیز میں تو اس کو چھوڑ دیا. اگر وہ شامل ہے تو اس کے ساتھ کو جو لوگ ہیں وہ 3-4 دن میں ہمیں پتہ لگ جاتا ہے ان کو بھی پکڑ لیا تو آپ ڈکلیئر کر دیتے ہیں کہ جناب یہ ہم نے کیا. یہ پروسیس ہے ہمارا پروسیجر.
بہت شکریہ جنرل امجد شعیب صاحب, آپ نے وائس آف امریکہ سے تفصیلی بات کی ان دونوں ایشوز کے اوپر. آپ کا بہت شکریہ.
بہت شکریہ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے سمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
میں ہوں آپ کا میزبان قمر عباس چاپری اور اس سیگمنٹ میں ہم سپریم کورٹ آف پاکستان کے ان ریمارکس کے حوالے سے پاکستان میں احتساب کے عمل کے مستقبل کے بارے میں گفتگو کریں گے جو عدالت عالیہ نے پیراگون ہاؤسنگ کیس میں مسلم لیگ نون کے رہنما خواجہ سعد رفیق اور ان کے بھائی کی ضمانت کی سماعت کے دوران قومی احتساب بیرو یا نیب سے متعلق دیے, جن میں احتساب کے قوانین پر تنقید کرتے ہوئے کہا گیا ہے کہ ایسا لگتا ہے کہ یہ سیاستدانوں کی وفاداریوں کو تبدیل کرنے اور سیاسی جماعتوں میں توڑ پھوڑ وغیرہ کے آلے کے طور پر استعمال ہوتے ہیں اور ان سے انسانیت کی تذلیل اور حقوق انسان کی خلاف ورزیاں بھی ہوتی ہیں. ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر موجود ہیں پاکستان کے حقوق انسانی کمیشن کے سربراہ ڈاکٹر مہدی حسن, سپریم کورٹ بار کے سابق صدر امان اللہ اور سیاسی تجزیہ کار سلمان عابد. ڈاکٹر مہدی حسن, گفتگو کا آغاز میں آپ سے کروں گا, کیا آپ یہ سمجھتے ہیں کہ یہ ریمارکس جو سپریم کورٹ نے دیے ہیں یہ نیب کی کارکردگی کے لیے ایک دھچکا ہے؟
جی بالکل درست آپ نے فرمایا. بات یہ ہے کہ نیب کی کارکردگی کے بارے میں تو بہت اعتراضات بہت پہلے سے کیے جا رہے ہیں کیونکہ اب تک جتنے ایکشن نیب نے لیے ہیں وہ تمام ایکشن اپوزیشن کے بارے میں ہیں اور جب بھی اس پہ اعتراض کیا گیا تو یہ کہا گیا حکومت کی طرف سے ہمیشہ کہ نیب سے ہمارا کوئی تعلق نہیں ہے, وہ ایک آزاد ادارہ ہے, اپنی مرضی سے کام کرتا ہے اور اس کے کام کرنے کا جو طریقہ ہے اس پہ بہت اعتراضات کیے گئے. وہ یہ تھا اور یہ ہے ابھی تک کہ وہ پہلے کسی کو بلاتے ہیں, اس کو یہ نہیں بتاتے کہ کیا الزام ہے, بلانے کے بعد الزام بتایا جاتا ہے, گرفتار کر لیا جاتا ہے, اس کے بعد کیس بنتا ہے اور پھر کیس آگے فالو کیا جاتا ہے. یہ نہیں ہوتا کہ پہلے کیس بنا لیا جائے, اس کے بعد بلایا جائے اور بتایا جائے کہ یہ کیس ہے, اس کو ایکسپلین کریں آپ. تو یہ صورتحال جو ہے اس پہ بہت عرصے سے دیر ہو رہی تھی. اب دیکھنا یہ ہے کہ سپریم کورٹ کے اس نظریات کے بعد کیا کوئی تبدیلی آئے گی اس کے کارکردگی میں اور ان کے رویے میں. میں نہیں سمجھتا کہ کوئی تبدیلی آ سکتی.
آپ کیا سمجھتے ہیں کہ کیا ریمیڈی ہو سکتی ہے اس کی؟
دیکھیے یہ ہو سکتی ہے کہ جتنے کیسز میں فیصلہ کیا ہے نیب نے اب تک ان کو ریویو کیا جائے, सुप्रीम कोर्ट उनको रिव्यू करे और ये देखे कि किस हद तक बायस ओपिनियन उसमें जाहिर होती और उसमें रिलीफ मुहैया करे उन लोगों को जिनको सजा हुई है नैब से, और नैब का कानून तब्दील किया जाए और उसमें जो तब्दीलियां दरकार हैं ताकि ये गलतियां दोबारा ना हो वो उसमें दर्ज की जाए उसके कारण।
क्या आप ये समझते हैं कि जो एहतसाब का अमल मुल्क में जारी था वो अब रुक जाएगा या वो रिवर्स हो जाएगा?
नहीं, रिवर्स तो नहीं होना, रुक जरूर सकता है और हो सकता है कि कुछ बेहतर तब्दीली भी आ जाए, लेकिन ये बहुत वादे तौर पे सारा अमल जो है एहतसाब का वो वन साइडेड है।
ये जुडिशियल एक्टिविज्म की एक और मिसाल नहीं है?
जब हुकूमत आवाम के सोच के मुताबिक बेहतर काम ना कर रही हो तो वो फिर रास्ते ढूंढते हैं। पाकिस्तान के आवाम को सिर्फ दो इदारों पे अब एतमाद, एक सुप्रीम कोर्ट और एक फौज के सरबराह। हमेशा अपील या फौज के सरबराह से की जाती है या चीफ जस्टिस से की जाती है अगर किसी के खिलाफ कोई ऐसी नाइंसाफी हो, तो इन दोनों से अपील करते हैं लोग कि हमारा मसला हल करो। तो इसलिए ये एक्टिविज्म नजर आता है कि लोगों को हुकूमत से एतमाद नहीं।
बहुत शुक्रिया डॉक्टर साहब आपके वक्त। अमानुल्लाह कनरानी साहब, नैब के बारे में जो रिमार्क्स हैं सुप्रीम कोर्ट के कि वो पॉलिटिकली बायस है, क्या इससे मुल्क में जो एहतसाब का अमल है उसकी पूरी बेसिस जो है उस पर जर्ब नहीं पड़ी है?
नैब का जो लॉ है, अगर जो इसको एक डिक्टेटर ने बनाया था, अगर बदकिस्मती से इसको फॉलो जो है पाकिस्तान की तमाम बड़ी पार्टियों ने किया हुआ है, आज हर एक की हुकूमत आई है, मुस्लिम लीग नून की भी, पीपल्स पार्टी की भी और अब पीटीआई की हुकूमत है, सब इसको क्रिटिसाइज करते हैं। नैब का चेयरमैन भी खुद ही बनाते हैं और उसके बाद गिरा दूसरे खुद ही करते हैं, तो ये अपने खुद करदारा इलाज नैब अदालतें हमेशा कहती रही है कि जो नैब का जो लॉ है बड़ों का इसको ड्राइकोनियन लॉ भी कहा गया है और इसमें ऐसा भी हुआ है कई सियासतदानों को उन्होंने 3-3 महीने रखा है मगर बदकिस्मती से किसी ने भी इसके अमेंडमेंट के लिए या इसके अबॉलिशमेंट के लिए नहीं सोचा। तो इस दफा सुप्रीम कोर्ट ने जस्टिस मकबूल बाकर साहब ने बहुत सख्त रिमार्क्स दिए हैं, बहुत सख्ती से इस लॉ के बारे में अपने तहफात का इजहार किया है। अब देखिए अदालतें कानून को जब तक कोई चैलेंज न करे उसको काला दफ करार नहीं दे सकते, मगर एक बेल केस के अंदर उसके अंदर रिमार्क्स देकर जो उन्होंने इसका हकीकत लोगों के सामने आविष्कार किया है वो काबिल गौर है। ये सियासतदानों के लिए पार्लियामेंटेरियंस के लिए काबिल तवज्जो है, जब तक वो तवज्जो नहीं करेंगे ये इसी तरह चलता रहेगा।
इन रिमार्क्स के बाद आप ये समझते हैं कि मुल्क में जो एहतसाब का अमल है वो रिवर्स हो जाएगा या रुक जाएगा?
नहीं, रिवर्स भी नहीं होगा, रुक भी नहीं जाएगा जब तक कोई इसकी इम्प्लीमेंटेशन के लिए प्रॉपर फोरम्स पर रुजू नहीं करेगा। तो अब तक तो ये कोर्ट के ऑब्जर्वेशन है, इसकी इम्प्लीमेंटेशन तो गवर्नमेंट ने करना है और इसको पार्लियामेंट ने इसको कोर्ट के ऑब्जर्वेशन के मुताबिक अमेंडमेंट लानी है या इस लॉ को खत्म करना है। तो जब तक इसकी इम्प्लीमेंटेशन ना हो तो ये तो एक ऑब्जर्वेशन और डायरेक्शन ही रहेगा और खुद कुछ भी खत्म नहीं होगा क्योंकि उसके अंदर ऐसा नहीं है कि इस लॉ को उन्होंने पूरी तरह डिक्लेयर कर दिया है कि बेनिशो वाइड है। तो ये उन्होंने तहफात का इजहार किया है, उसकी खामियों की निशानदेही की है, उसकी गलती को निशानदेही की है और इसकी रोशनी में हमारे पार्लियामेंट का काम है, हमारे इदारों का काम है वो इसके ऊपर अमलन काम शुरू करें और कोर्ट के ऑब्जर्वेशन की रोशनी में उसके अंदर तब्दीलियां लाएं।
सुप्रीम कोर्ट हर मामले में मदाखलत करता है, क्या ये जुडिशियल एक्टिविज्म की तारीफ में नहीं आता?
अदालतों के जो इंटरवेंशन है बातों का जरूरी हो
जाता है ठीक है
मामले में। तो मैं समझता हूँ अदालत को सिर्फ सियासतदानों के बारे में नहीं बाकी ताकतवर जो लोग हैं उनके बारे में इंतजाम करना चाहिए, तो अदालतों को इस तरह भी तवज्जो दे, कमजोर और गालिब जो कुव्वत है सबके खिलाफ उसी तरह अपना अगर स्टैंड लेंगे तो आवाम उनके साथ हो।
हर जमात इन अहकाम के साथ, इन कवानीन के साथ, तो नैब के साथ गुजारा करती रही है, तो आप क्या समझते हैं कि फिर कैसे तब्दीली आएगी?
बिल्कुल, ये तो डील वाले लोग हैं, बदकिस्मती हमारे सियासतदान जितने भी हैं सब डील के जरिए बैठे हुए, पहले भी डील के जरिए आए, आइंदा भी है और अब भी सब इंतजार में अगले अपने डील के खेलो। अब सियासतदान वो जिदोजहद वाले सियासतदान नहीं रहे, अब नाराज वाले सियासतदान है, करप्शन वाले सियासतदान है, کون جو ہے اور صرف اپنے اپنے مقاصد کے لیے کام کرنے والے سردا نے عوام کا فکر کسی کو بھی نہیں ہے ہمارے ملک میں.
بہت شکریہ آپ کا جناب. سلمان عابد صاحب جو ریمارکس دیے ہیں خواجہ سعد رفیق والے کیس میں سپریم کورٹ نے, اس کا کیا مطلب ہوا پاکستان میں احتساب کے عمل کے لیے؟
دیکھیے بنیادی طور پہ سپریم کورٹ نے اس نقطے کی دوبارہ وضاحت کی ہے جو پاکستان کے سیاسی حلقوں میں زیر بحث ہے کہ جو نیب ہے وہ ایک متنازع ادارے کے طور پر کام کر رہا ہے اور نیب کے بارے میں جو خبریں سیاسی حلقوں میں اپوزیشن سمیت میڈیا میں جو کہا جاتا ہے کہ نیب اپنی کریڈیبلٹی اور اپنی ساکھ کے بارے میں اس طرح سے تاثر قائم نہیں کر سکا جس طرح سے لوگ توقع کرتے تھے. اب بنیادی بات یہ ہے کہ جو خواجہ برادران کے بارے میں ریمارکس دی ہیں یہ وہ باتیں وہ ہی ہیں جو پہلے بھی نیب کے کانٹیکس میں ہمارے ہاں سیاسی حلقوں میں زیر بحث رہتی ہیں. اب اس کو مزید تقویت دی ہے سپریم کورٹ نے یہ کہہ کے کہ یہاں پہ بنیادی انسانی حقوق جو ہے ان کی نفی کی جاتی ہے اور لوگوں کو بغیر کسی ثبوت اور شواہد کے لمبے عرصے تک ان کو اپنی کسٹڈی میں رکھا جاتا ہے جو کہ وہ کہتے ہیں کہ انسانی حقوق کے خلاف ورزی آتی ہے اور وہ کہتے ہیں کہ عدالتوں کا کام یہ ہے کہ بنیادی انسانی حقوق کی پاسداری کرنا. تو اس سے دوبارہ وہی سوال جو نیب کے بارے میں چیئرمین نیب کے بارے میں اور خاص طور پہ یہ کہا گیا کہ یہ یک طرفہ کاروائی ہوتی ہے جو حکومت میں شامل لوگ ہیں اس کے بارے میں نیب خاموش رہتا ہے. تو بنیادی طور پہ میں یہ سمجھتا ہوں کہ جو پاکستان میں احتساب کا جو سارا عمل چل رہا ہے اس کے بارے میں مزید ڈاؤٹس جو ہیں وہ سپریم کورٹ نے یہ کریٹ کر دیے ہیں. اگرچہ اس سے خواجہ برادران کا جو کیس ہے جو ریفرنس کیس ہے اس کے اوپر کوئی بڑا اثر نہیں پڑے گا کیونکہ بنیادی طور پہ یہ جو فیصلہ انہوں نے دیا یا ریمارکس دیے ہیں یہ ضمانت کے حوالے سے ہے. لیکن اس کے باوجود اب دوبارہ سیاسی حلقوں میں یہ جو نیب کے بارے میں جو بحث شروع ہو چکی ہے اس نے میں سمجھتا ہوں کہ نیب کی کریڈیبلٹی کو بڑا سخت دھچکا دیا ہے. اور خاص طور پہ دیکھیے یہ جو کہا جا رہا تھا کہ جی حکومت اور نیب کا جو باہمی گھٹ جوڑ ہے, اگرچہ سپریم کورٹ نے اس طرح کا ریمارکس نہیں دیا لیکن اپوزیشن اس چیز کو زیادہ ایکسپلائٹ کرے گی, پولیٹیسائز کرے گی. بنیادی طور پہ اپوزیشن کو دیوار سے لگانے کی کوشش ہے یا جو حکومت مخالف عناصر ہیں ان کے خلاف جو ہے نا وہ ایک دباؤ بڑھانے کی سیاست ہے. اور دوسری بات یہ کہ نیب کے بارے میں جو سوشل انجینئرنگ کی بات چل رہی تھی, سیاسی انجینئرنگ کی بات چل رہی تھی, اس سے بھی یہ تقویت ملتی ہے سپریم کورٹ کے بیان کی کہ یہ شاید اپنے مخالفین کے خلاف استعمال کر کے حکومتیں جو ہے وہ اپنے سیاسی مفادات جو ہے نا وہ استعمال کرتی رہی ہیں. تو میں سمجھتا ہوں کہ یہ سارا جو بیان آیا ہے اس سے نیب کی جو کریڈیبلٹی ہے وہ بری طرح متاثر ہوئی ہے.
اچھا اس کے پولیٹیکل امپلیکیشنز کیا ہوں گے سلمان عابد صاحب؟
دیکھیے اس کی پولیٹیکل امپلیکیشنز یہی ہیں کہ اگر اب جو کچھ نیب کرے گا لوگ اس کو خاص طور پہ ایک ڈاؤٹ کی شکل میں دیکھیں گے. اور کیونکہ جب تک نیب جو ہے وہ حکومت میں شامل لوگوں کا احتساب نہیں کرتا اس وقت تک نیب کی کریڈیبلٹی اس طرح سے اسٹیبلش نہیں ہو سکے گی. اور اب یہ مطالبہ جو ہے یہ زور پکڑ رہا ہے کہ نیب کے مقابلے میں خود حکومت اور اپوزیشن جماعتیں مل کر احتساب کا کوئی نیا نظام بنائیں, اگرچہ اس کے امکانات بڑے کم نظر آتے ہیں لیکن یہ ہے کہ یہ پریشر بڑھے گا اپوزیشن جماعتوں کے اوپر بھی. اور خود حکومت میں شامل بہت سے لوگ ایسے ہیں جو کہتے ہیں کہ ہمیں نیب کے مقابلے میں ایک متبادل ادارہ بنانا چاہیے. البتہ یہ جو عمران خان صاحب چاہتے ہیں کہ جی اس نیب کی مدد کے ساتھ کوئی کڑا احتساب ہو سکے وہ مجھے اس کا امکان کم نظر آتا ہے. مجھے لگتا ہے کہ یہ سارا جو نیب کا ایجنڈا ہے یہ پولیٹیسائز ہو گیا اور یہ مزید پولیٹیسائز ہوگا. اور اگر نیب کو اچھا کام بھی کرنے کی کوشش کرے گا تو جو لوگ بھی نیب کی تحویل میں آتے ہیں یا نیب کے بارے میں ان کی ریزرویشن ہیں وہ اس کو زیادہ سے زیادہ پولیٹیسائز کر کے اس سارے عمل کو متنازع بنانے کی کوشش کریں اور حکومت پہ دباؤ ڈالیں گے کہ وہ ان مقدمات کو ختم کرے. جس طرح سے خواجہ سعد رفیق کے بارے میں تاثر یہ ابھرا ہے کہ شاید ان کے خلاف ریفرنس جھوٹا ہے, اگرچہ یہ بات نہیں کی انہوں نے لیکن جس انداز سے گرفتاری کی گئی تھی, جس انداز سے ان کو تحویل میں رکھا گیا تھا اس پر سپریم کورٹ نے اپنی ریزرویشن شیئر کی ہیں. تو مجھے لگتا ہے کہ جو سارا احتساب کا عمل ہے اس کے پولیٹیکل امپلیکیشنز یہ ہے کہ یہ واپس سے پش چلا جائے گا.
کیا اب ملک میں احتساب کے عمل کو کوئی دھچکا لگے گا اس سے؟
بالکل لگ سکتا ہے کیونکہ پہلے بھی لگا ہوا ہے, کیونکہ ابھی تک ہم نے دیکھا ہے کہ لوگوں پر الزامات تو بہت لگائے گئے ہیں لیکن احتساب کا جو عمل ہے وہ ہمیں ہوتا ہوا نظر نہیں آیا اور نہ ہی نیب نے اس طرح سے چیزوں کو عملی اقدامات کے ساتھ اس کو اس طرح انشور کیا ہے. تو اس لیے وہ اس کو دھچکا لگے گا لیکن اب ڈیپینڈ کرتا ہے کہ حکومت جو ہے وہ کیا اس کے اندر کوئی نیا لائحہ طے کرتی ہے. خود نیب جو ہے جو اس وقت جتنا سپریم کورٹ نے اوپر کریٹیسائز کیا ہے کیا وہ کوئی نئی اسٹریٹجی بناتے ہیں؟ میں سمجھتا ہوں کہ اس احتساب کے عمل سے اگر نیب اپنے آپ کو واپس ریکور کرنا چاہتی ہے تو انہیں پھر بے لاب قسم کا احتساب اور حکومت کے اندر شامل لوگوں کا احتساب کریں گے تو اس سے اس کی کریڈیبلٹی اسٹیبلش ہوگی. اگر یہ اسی طریقے سے چلائیں گے تو پھر مجھے لگتا ہے کہ وہ احتساب نہیں ہوگا بلکہ اپوزیشن کے اندر اتنا دم خم ہے اور میڈیا کی مدد سے وہ اس نیریٹو کو بلڈ کریں گے کہ یہ سارا کا سارا جو احتساب کا عمل ہے یہ بنیادی طور پر احتساب سے زیادہ سیاسی مخالفین کو دبانے کا اتحاد ہے۔
شکریہ سلمان عابد صاحب، اور یہاں ہم آپ کو یہ بتاتے چلیں کہ حکومت کا موقف بھی یہی ہے کہ نیب کے قوانین میں ترمیم ہونی چاہیے، اور اس سلسلے میں حکومت اور اپوزیشن کے ارکان کی ایک کمیٹی بھی تشکیل دی گئی ہے، لیکن کمیٹی میں اتفاق رائے نہ ہونے کے سبب قوانین میں ترمیم یا تبدیلی ممکن نہ ہو سکی، اور معاملہ اب بھی التوا میں پڑا ہوا ہے۔
جی سامعین، یہ تھے قمر عباس جعفری جو اپنے سیگمنٹ میں پینلسٹ کے ساتھ بات کر رہے تھے قومی احتساب بیورو پر سپریم کورٹ کے سخت تنقیدی ریمارکس کے پس منظر میں۔ اور سامعین، اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے۔ اسد حسن کو اجازت دیجیے۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی۔